हामी 21 औं शताब्दी क्रिस्चियनहरूको समस्या के हो भने हामी हाम्रो जीवनमा ख्रिस्टलाई मुक्तिदाताको रूपमा स्वीकार गर्न चाहन्छौँ, तर ख्रिस्टलाई प्रभु वा मालिकको रूपमा स्वीकार गर्न चाहन्नौ। ख्रिस्टले हामीलाई अनन्त जीवन दिएको हामी चाहन्छौँ, तर हाम्रो जीवनमा उहाँको शासन चलेको हामीलाई मन पर्दैन। कसरी जिउने, कहाँ लगानी गर्ने, कसलाई बिहे गर्ने आदि क्षेत्रहरूमा ख्रिस्टले हस्तक्षेप नगरेकै ठिक लाग्छ हामीलाई। हामी आफ्नो खुसी जिउन चाहन्छौँ, तर बाइबलको अनुसार जब हामीले ख्रिस्टलाई हाम्रो मुक्तिदाताको रूपमा स्वीकार गर्छौँ, त्यतिखेर ख्रिस्टलाई हाम्रो जीवनको प्रभु, मालिक, शासकको रूपमा पनि हामी स्वीकार गर्दछौँ। म ख्रिस्टलाई मेरो जीवनको मुक्तिदाताको रूपमा म स्वीकार गर्न चाहन्छु, तर म उहाँलाई मेरो जीवनको प्रभुको रूपमा म स्वीकार गर्न चाहदिनँ भन्नु चाहिँ मूर्खता हो, यो असम्भव कुरा हो। र ख्रिस्टलाई मुक्तिदाताको रूपमा स्वीकार्ने र ख्रिस्टलाई प्रभुको रूपमा स्वीकार्ने यो सँगै सँगै जाने गर्दछ, जुन आजको वचनबाट हामी हेर्दछौँ, मर्कुस 12:35 35 44 पदबाट म पढ्दैछु। अनि मन्दिरमा सिकाउनु हुँदा येशूले भन्नुभयो, कसरी ख्रिस्ट दाउदका पुत्र हुन् भनी व्यवस्थाका साक्षीहरू भन्दछन्, किनकि दाउद आफैले पवित्र आत्माद्वारा भनेका छन्, परम प्रभुले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पैताला मुनि राख्दिन। जब दाउद आफैले उनलाई प्रभु भन्दछन् त कहाँबाट उनी तिनका पुत्र भए? अनि त्यहाँको ठूलो भीडले उहाँको वचन खुसी साथ सुन्यो। तब शिक्षा दिनुहुँदा यसुले भन्नुभयो, शास्त्रीहरूदेखि होसियार रहो, तिनीहरू लामो वस्त्र लाएर यताउता डुल्न र बजारहरूमा अभिवादन पाउन तथा सभाघरहरूमा प्रमुख स्थान र भोजहरूमा आदरको स्थान पाउन रुचाउँछन्। तिनीहरू विधवाहरूका घर लुट्दछन् तर लोकाचारको लागि लामो लामो प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले अझ बढी दण्ड पाउनेछन्। अनि उहाँ मन्दिरको भेटी चढाउने ठाउँको सामुन्ने बस्नुभयो र भिडले भेटी पात्रमा भेटी चढाएको देख्नुभयो, हेर्नुभयो। धेरै धनी मानिसहरूले ठुला ठुला रकम चढाए, अनि एउटी गरिब विधवाले आएर तामाका 2 सिक्का अर्थात् 1 पैसा चढाइए। आफ्नो चेलाहरूलाई आफू कहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, भेटी पात्रमा चढाउनेहरूमध्ये यस गरिब विधवाले सबैभन्दा बढी चढाए, किनभने सबैले आफ्नो प्रशस्तताबाट चढाए, तर यस स्त्रीले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै अर्पण गरे। हामी आजको वचनमा 2 प्रश्नहरू सोध्नेछु। पहिलो प्रश्न, ख्रिस्ट को हुनुहुन्छ? र दोस्रो प्रश्न, ख्रिस्टलाई हामीले कसरी प्रत्युत्तर दिनुपर्छ? ख्रिस्ट को हुनुहुन्छ र ख्रिस्टलाई हामीले कसरी प्रत्युत्तर दिनुपर्दछ? सो इन आवर सर्मन टुडे वी विल आस्क 2 क्वेशन्स, हु इज क्राइस्ट एन्ड हाउ सुड वी रेस्पोन्ड हिम। हु इज क्राइस्ट एन्ड हाउ सुड वी रेस्पोन्ड हिम। ख्रिस्ट को हुनुहुन्छ? हाम्रो अगाडि राखेको टेक्स्ट वचनको खण्डले भन्दछ 35 कि ख्रिस्ट दाउदका पुत्र हुनुहुन्छ, यानि कि उहाँ मुक्तिदाता हुनुहुन्छ। अनि मन्दिरमा सिकाउनु हुँदा येशूले भन्नुभयो, कसरी ख्रिस्ट दाउदका पुत्र हुन् भनी व्यवस्थाका शास्त्रीहरू भन्दछन्। ख्रिस्ट दाउदका पुत्र हुन् भने यो उपाधि हामीले घरि नघरि सुनिरहेका छौँ। पुरानो करारका मानिसहरूलाई दाउदकै सन्तानबाट मसीहा आउने प्रतिज्ञा पनि गरिएको थियो। दोस्रो सामुएल 7:12-13 यसरी भन्दछ, जब 13 दिन पुरा हुनेछ र त आफ्नो पितृहरूसँग विश्राम गर्नेछस्, तब म तेरै सन्तान मध्येबाट, तेरै शरीरबाट एकजना तेरो उत्तराधिकारी हुनलाई पठाउनेछु र त्यसको राज्य स्थिर गराउनेछु। त्यसले नै मेरो नाउँको निम्ति एउटा भवन बनाउनेछ र म त्यसको राजकीय सिंहासन सधैँको निम्ति स्थिर गर्नेछु। परमेश्वरले दाउदसँग पुरानो क्रममा प्रतिज्ञा गर्नुभयो। आंशिक रूपमा दाउदको पुत्र सोलोमनमा यो कुरा पुरा भयो, तर अन्तत यो प्रतिज्ञा ख्रिस्टमा पुरा भएको हामी पाउँदछौँ। भजन सङ्ग्रह 89:3-4 पनि यसरी भन्दछ, तपाईँले भन्नुभयो, मैले मेरो सुनेकोसँग करार बाँधेको छु, मेरो दास दाऊसित मैले यो शपथ खाएको छु, म तेरा सन्तानलाई सदाको निम्ति स्थापित गर्नेछु र तेरो सिंहासन सारा पुस्तासम्म स्थिर बनाउनेछु। इजिकेल 34:23-24 भन्दछ, म तिनीहरूको एउटै गोठालो हुनलाई मेरो दास दाऊदलाई नियुक्त गर्नेछु, त्यसले तिनीहरूको हेरचाह गर्नेछ, त्यो तिनीहरूको गोठालो हुनेछ, म परमप्रभु तिमीहरूका परमेश्वर हुनेछु र मेरो दास दाऊद चाहिँ तिनीहरूका माझमा राजकुमार हुनेछ, म परमप्रभुले यो भनेको हुँ। यो येशु ख्रीष्ट आउनुभन्दा धेरै वर्ष अगाडिको प्रतिज्ञाहरू यहाँ म तपाईँलाई सुनाइरहेको छु। जब नयाँ क्रममा हामी आउँछौँ अनि युहन्ना 7:42 भन्दछ, के धर्मशास्त्रले भनेको छैन, दोस्रो सामुएल 7:12-13 हामीले पढिसक्यौँ, भजन सङ्ग्रह 89:3-7 पनि हामीले पढिसक्यौँ, इजिकियल 34:23-24 पद पनि पढिसक्यौँ, त्यहाँ अरू धेरै पुरानो नगरमा धेरै धेरै पुस्तकहरूले भनिसकेको छ। के धर्मशास्त्रले भनेको छैन युहन्ना 7:42 कि ख्रीष्ट दाउदको वंशबाट र दाउदकै गाउँ बेथलेहेमबाट आउँछन्? र मतीको पनि जोडिएको थियो, मतीले पनि ख्रीष्ट चाहिँ दाउदको वंशबाट नै आउनुभएको हो भनेर उहाँले येशूको ठुलो वंशावली त्यहाँनिर दिनुभएको छ। येशूको वंशावलीले नै त्यो लामो विवरणले नै येशू चाहिँ हेर्दै जाँदाखेरि दाउदबाट आउनुभएको भनेर उहाँले आफ्ना यहुदी श्रोताहरूलाई भन्नुहुन्छ। सो यहाँ कुनै पनि शङ्का छैन कि ख्रीष्ट दाउदको पुत्र हुनुहुन्छ। दाउदको पुत्र यो एउटा मसीहको टाइटल हो, यो मसीहको टाइटल, यो मसीहको ओहदा हो। दाउदको पुत्र उहाँ मानिस भएर आउनुहुनेछ, मानिसहरूको उद्धारको निम्ति, मानिसहरूको मुक्तिको निम्ति परमेश्वरले प्रतिज्ञा गर्नुभएको मसीह मानिस भई आउनुहुनेछ। यो खाँचो थियो, यो आवश्यक थियो, उहाँ मानिस भई जन्मिन आवश्यक थियो मानिसहरूको उद्धारको निम्ति। र शास्त्रीहरूले भनेको कुरा वास्तवमा ठिकै हो कि ख्रीष्ट दाउदका पुत्र हुनुहुन्छ। अनि हामीले अहिले सबै खण्डहरू हेर्दाखेरि ख्रीष्ट दाउदकै घरानाबाट आउने रहेछ, उहाँको नाउँ नै दाउदको पुत्र हुनेछ, त समस्या के छ त यहाँ? सबै कुरो ठिकै छ, समस्या यहाँ छ। 35 हामी विचार गर्छौँ कसरी ख्रीष्ट दाउदका पुत्र हुन् भनी व्यवस्थाका शास्त्रीहरू भन्दछ। अर्को शब्दमा कसरी ख्रीष्ट दाउदको पुत्र मात्र हुन् भनेर व्यवस्थाको शास्त्रीहरू भन्दछ। यसको मतलब शास्त्रीहरूले, व्यवस्थाका शिक्षकहरूले ख्रीष्टलाई चाहिँ केवल एउटा मानिसमै सीमित राखेको छ, दाउदको पुत्रमै सीमित राखेको छ। जसरी आज संसारले ख्रीष्टलाई एक साधारण मानिस, असल गुरु, पौराणिक मानिस, आदर्शको मानिस इत्यादिमा सीमित राख्ने गर्दछ। सो समस्या चाहिँ त्यही भइरहेछ मुख्य यहाँ। सो ख्रीष्टको हुनुहुन्छ, उहाँ दाउदको पुत्र हुनुहुन्छ, यसको मतलब उहाँ मुक्तिदाता हुनुहुन्छ, मसिया हुनुहुन्छ, उहाँ दाउदको घरबाट आउनेवाला त्यो राजा हुनुहुन्छ। तर उहाँ त्यतिमै सीमित हुनुहुन्न, तर उहाँ त्यतिमै सीमित हुनुहुन्न, उहाँ केवल मानिसमै सीमित हुनुहुन्न, जसरी शास्त्रीहरूले उहाँलाई मानिसमै सीमित राखेका छन्। आज कति ख्रिस्टियनहरूले पनि ख्रिस्टलाई आफ्नो मुक्तिदातामै सीमित राखेका छन्। यो साँचो कि ख्रीष्ट हाम्रो मुक्तिदाता हुनुहुन्छ, हाम्रो निम्ति उहाँ यस संसारमा मानिस भई आउनुभयो, 100% मानिस, मानिसको प्रतिनिधित्व गर्नलाई उहाँ मानिस भन्ने आउनुभयो। हामीले जिउन नसकेको त्यो सिद्ध जीवन उहाँले जिदिनु भयो, हामी मर्नुपर्ने त्यो क्रुसमा उहाँ आफै मरिदिनु भयो। सुरु त्यहाँबाट हुन्छ सुसमाचार, तर त्यसमै अन्त्य हुँदैन। तर ख्रीष्ट केवल मुक्तिदाता मात्रै हुनुहुन्न, ख्रीष्ट हाम्रो प्रभु पनि हुनुहुन्छ। मुक्तिदाता र प्रभुमा फरक छ। मुक्तिदाता भनेको जसले तपाईँलाई कुनै सङ्कष्टबाट बचाउँदछ, अथवा येशू हाम्रो मुक्तिदाता हुन्छ, ख्रीष्ट हाम्रो मुक्तिदाता हुन्छ, किनकि उहाँले हामीले हाम्रो पापबाट बचाउनु भयो। तर उहाँ प्रभु पनि हुनुहुन्छ, यसको मतलब उहाँ खालि हामीलाई हाम्रो पापबाट बचाउनलाई मात्रै आउनु भएन, तर बचाइसकेपछि अब उहाँ हाम्रो जीवनमा शासन गर्नलाई आउनुभयो। हिजो हाम्रो आफ्नै तरिकाले जिउँथ्यो, हामी आफै शासक थियौँ, तपाईँको शासक तपाईँ नै हुनुहुन्थ्यो। अब त्यो शासनको त्यो स्थान, त्यो सिंहासन चाहिँ येशूले ओगट्नुहुन्छ, त्यसकारण उहाँ हाम्रो जीवनको प्रभु हुनुहुन्छ। उहाँले हामीलाई भन्नुहुन्छ कि हामी कसरी जिउनुपर्छ, हामीले कसरी सोच्नुपर्छ, हामीले के गर्नुहुन्छ, के गर्नु हुँदैन। हाम्रो इच्छा भन्दा सबै उहाँको इच्छा, उहाँको योजनाले प्रधानता पाउनुपर्ने हुन्छ हाम्रो जीवनमा। सो ख्रीष्ट दाउदका पुत्र हुनुहुन्छ, त्यसकारण उहाँ सबैको प्रभु हुनुहुन्छ, सबैका मुक्तिदाता हुनुहुन्छ। तर ख्रीष्ट दाउदका प्रभु पनि हुनुहुन्छ, दोस्रो बुदा, त्यसैले उहाँ सबैका प्रभु हुनुहुन्छ। 36 हेर्नु न, किनकि दाउद आफैले पवित्र आत्माबाट भनेका छन्, पवित्र आत्माद्वारा भनेका छन्, परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पैताला मुनि राख्दिन। जब दाऊद आफैले उनलाई प्रभु भन्दछन् त कहाँबाट उनी तिनका पुत्र भए? ख्रिस्ट दाऊदको सन्तान त हुन्, तर ख्रिस्ट दाऊद भन्दा सर्वश्रेष्ठ हुनुहुन्छ, राजाहरूका राजा हुनुहुन्छ, उहाँ प्रभुहरूका प्रभु हुनुहुन्छ। दाऊद इसरायलका राजा थिए, परमेश्वरको हृदय भएको राजा, तर त्यो राजा भन्दा पनि महान हुनुहुन्छ येशु ख्रिस्ट। उहाँ राजाहरूका राजा, प्रभुहरूका प्रभु। अनि यो कुरा चाहिँ दाऊद आफैले पवित्र आत्माद्वारा भनेका थिए। कहिले भनेका थिए? धेरै धेरै वर्ष अगाडि, येशु ख्रिस्ट आउनुभन्दा धेरै वर्ष अगाडि भनेका थिए। पवित्र आत्माद्वारा आफ्नो मनगन्ते कुरा उसले गरिरहेको थिएन, मानव उसको एउटा विचारहरू उसले राख पोखिरहेको थिएन। जसरी आज कति हाम्रा समाजमा भविष्य देख्नेहरू हुन्छन्, हात हेर्नेहरू हुन्छ, जसले अड्कल काट्छन्, दाऊदले त्यसरी अड्कल काटिरहेको छैन, तर उसले पवित्र आत्माद्वारा, पवित्र आत्मा को हुनुहुन्छ? उहाँ त्रिएक परमेश्वरको एउटा व्यक्तित्व हुनुहुन्छ, उहाँ आफै परमेश्वर हुनुहुन्छ। र परमेश्वरको आत्माद्वारा दाऊदले पहिले नै देखिसक्नु भएको थियो, उहाँले भनिसक्नु भएको थियो। त्यो भएर बाइबललाई हामी खालि यो मानव पुस्तक मात्र भन्दैनौँ, हुन त मानवबाट लेखिएको हुन्, गोठालो लेखेका छन्, डक्टरहरू लेखेका छन्, माझीहरूले, विभिन्न पृष्ठभूमिका मानिसहरू लेखेका छन्, 40 बढी छुट्टा छुट्टै लेखकहरूले बाइबल लेखेका छन्। त्यसकारणले हामी मानव पुस्तक भन्छौँ, तर त्यसमै त्यो सीमित हुँदैन। यो डिभाइन बुक पनि हो, यो ईश्वरीय पुस्तक पनि हो, यो परमेश्वरको पुस्तक पनि हो। किन? किनकि यो परमेश्वरबाट आउँछ, यो उहाँको प्रेरणाद्वारा लेखिएको। त्यही भएर दाऊदले जे भन्नुभयो परमेश्वर आफैले भन्नुभयो। सो दाऊदले के भनेका छन्? स्पष्ट देखेका छन्, मेरा प्रभुले, परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो। कहाँ भन्नु, कहाँ भनेको छ यो? भजन सङ्ग्रह 110 जुन अघि भर्खर तपाईँले हाम्रो सञ्चालकज्यूले पढ्नुभएको सुन्नुहुँदै थियो, परमप्रभुले, पिता परमेश्वरले मेरा प्रभुलाई, पुत्र परमेश्वरलाई भन्नुभयो। के भन्नुभयो? तिमी मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पैताला मुनि राख्दिन। दाऊदले ख्रिस्टलाई कसरी सम्बोधन गरेका छन् यहाँ? उसले के भन्छन्? उसले भन्छन् मेरा प्रभु। सो ख्रिस्ट परमेश्वर हुनुहुन्छ, ख्रिस्ट केवल मानिस हुनुहुन्न, ख्रिस्ट केवल मानिसमा सीमित हुनु, उहाँ हो 100% मानिस हुनुहुन्छ, तर उहाँ परमेश्वर हुनुहुन्छ। परमेश्वर जसले सबै थोक बनाउनु भयो, जसले इस्रायलहरूलाई मिश्र देशको दासत्वबाट छुटकारा दिनुभयो, जसले तपाईँ र मलाई पनि बनाउनु भयो, र अन्त त हामीलाई हाम्रो पापबाट पनि बचाउनु भयो। उहाँ परमेश्वर हुनुहुन्छ, जो परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ। परमेश्वरको दाहिने हातपट्टि को बस्न सक्छ? को बसेको छ अहिलेसम्म? राजाहरू, पुजारीहरू, अगमवक्ताहरू। ख्रिस्टलाई परमेश्वर आफ्नो दाहिने हातपट्टि राख्नुभयो। यसको मतलब ख्रिस्ट परमेश्वरभन्दा सानो, कम मूल्यको, कम एउटा गुण भएको हुनुहुन्न, उहाँ बराबरको हुनुहुन्छ। ख्रिस्ट उहाँ केवल मानिस हुनुहुन्न, उहाँ मानिसबाट जन्मेर आएर उहाँको अस्तित्व खालि 2000 सीमित छैन। तर संसारलाई त्यही भन्ने गर्छ, होइन, ख्रिस्ट त गौतम बुद्ध भन्दा कान्छ हो नि, किन? किनकि उहाँ आउनुभएको त 2000 अगाडि त हो नि, तर गौतम बुद्ध त येशु ख्रिस्ट भन्दा लगभग 500-1500 अगाडि आएको। को जेठो? बुद्ध जेठो। तर बाइबल अनुसार ख्रिस्ट परमेश्वर हुनुहुन्छ, उहाँ अनन्तदेखि अस्तित्वमा हुनुहुन्छ, तर उहाँ 2000 अगाडि चाहिँ मानिस रूप धारण गर्नुभयो। उहाँले आफैलाई होच्याउनु भयो, उहाँले आफैलाई रित्याउनु भयो। फिलिप 2 अनुसार परमेश्वरको उहाँ बराबरको हुनुहुन्थ्यो, तर उहाँ आफैले मानिस रूप धारण गर्नुभयो, आफूले रित्याउनु भयो। यसको मतलब उहाँ मानिस बन्नुभयो। एक समयमा उहाँ मानिस हुनुहुन्थ्यो, उहाँ खालि परमेश्वर हुनुहुन्थ्यो, उहाँ आत्मा हुनुहुन्थ्यो, तर 2000 अगाडि त्यो पुत्र परमेश्वर के बन्नुभयो? मानिस बन्नुभयो। एकपल्ट भन्नुभयो, अब सधैँको निम्ति उहाँ मानिस हुनुहुन्छ, 100% परमेश्वर, 100% मानिस। उहाँ मानिस भई यस संसारमा आउनुभयो, आफूलाई रित्याउनु भयो, र पापी मानिसको सबै दोष बोकि उहाँ क्रुसमा मर्नु पनि भयो। अघि हामी भजन त्यही गाउँदैथ्यौँ, चिहान समय उहाँ नम्र बन्नुभयो, हो च्याइनु भयो, तर तेस्रो दिनमा पिता परमेश्वरले पुत्र परमेश्वरलाई मृत्युबाट फेरि जीवित भयो, जीवित पारी उठाउनु भयो, उहाँलाई उचाल्नु भयो, फेरि उहाँलाई होचेको होचेको दिनु भएन, उहाँलाई माथि उठाउनु भयो, उहाँलाई दाहिने हातपट्टि राख्नुभयो। येशु ख्रीष्ट अहिले पिता परमेश्वरको दाहिने हातपट्टि हुनुहुन्छ, उहाँ राज गरिराख्नु भएको छ, उहाँ शासक हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ। सो त्यही कुरा यहाँनिर हामीलाई ख्रिस्टले बताउनु हुँदैछ कि ख्रिस्ट केवल दाउदका पुत्र होइन, ख्रिस्ट उहाँ दाउदका प्रभु पनि हुनुहुन्छ। यदि ख्रिस्ट दाउदका प्रभु हुनुहुन्छ भने तपाईँको निम्ति ख्रिस्टको हुनुहुन्छ। कतिको निम्ति ख्रिस्ट चिया पिउँदै गफ लडाउने एउटा साथी हुन्, कसले भन्छ म ख्रिस्टसँग त दैनिक म चिया खाँदै गफ गर्छु नि, त्यो चाहिँ हाम्रो बिहान त्यस्तै देखाउँछ। ख्रिस्ट एउटा हल्का एउटा मित्र जस्तो भयो, उहाँ एउटा हाम्रो साथी जस्तो भयो, उहाँलाई हामी बिहान उठेर आई यसु भन्न सक्छौँ जस्तो हामीलाई लाग्छ। तर उहाँ परमेश्वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, उहाँ तपाईँ र मेरो केवल एउटा साथीको बराबरीमा हुनुहुन्न। हामी त्यही लाग्छ यसु कस्तो प्यारो मित्र, अनि उहाँलाई हामी एउटा सँगैको साथीको रूपमा व्यवहार गरिरहेको छौँ। तर उहाँ त्योभन्दा माथिको हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ। जस्तो तपाईँले मलाई बनाउनु भयो, उहाँलाई हल्का रूपमा लिन मिल्दैन, किनकि उहाँ परमेश्वर हुनुहुन्छ, उहाँलाई हल्का रूपमा नलिनुहोस्। दाउदका परमेश्वर, दाउदका प्रभु, तपाईँको पनि प्रभु, सारा सृष्टिका प्रभु, उहाँ प्रभुहरूका प्रभु, राजाको राजा। तपाईँ यो कुनै देशका प्रधानमन्त्री कुरा ल्याउनु, अब राजाको कुरा त छोडिदिउँ, प्रधानमन्त्रीको सामु जानलाई पनि कति साहस चाहिन्छ, कति दम चाहिन्छ, कति तयारी गर्नुपर्छ। यदि तपाईँले केही प्रस्तावहरू लिएर जानुहुँदैछ भने कति तपाईँले घोक्नुहुन्छ, त्यसलाई रट्नुहुन्छ, निन्द्रा लाग्दैन। मेरो एकजना भाइ हुनुहुन्थ्यो, आज उहाँ इन्टरभ्यूमा जानुभएको छ, मलाई हिजो गाह्रो भइरहेको थियो, हिजोको दिनमा रटेको रटेको हुनुहुन्थ्यो, पढेको पढेको हुनुहुन्थ्यो, किनकि आज इन्टरभ्यू छ, किनकि मैले एउटा कम्पनीको त्यो मालिकलाई मैले भेट्दैछु जसले मलाई इन्टरभ्यू लिन्छ, डराइरहेको थियो। जब हामी ख्रिस्टको सामु आउँछौँ, उहाँ त त्यो मालिकहरूको पनि मालिक, प्रभुहरूको पनि प्रभु हुनुहुन्छ, सारा सृष्टिको मालिक हुन्छ। उहाँको सामु हामी आउँदाखेरि हाम्रो आचरण कस्तो छ, हल्कै रूपमा? सो त्यसो भए अब हाम्रो ख्रिस्टप्रतिको प्रत्युत्तर कस्तो हुनुपर्छ, ख्रिस्टलाई हामीले कसरी प्रत्युत्तर दिनुपर्छ? आजको वचन हो दोस्रो बुदा 38 पददेखि सुरु हुन्छ। अब हाम्रो प्रत्युत्तर कस्तो हुनुपर्छ? पहिलो प्रत्युत्तर 38-40 पदसम्म, पहिलो प्रत्युत्तर तपाईँ हामीले पाखण्डीपन त्याग्नुपर्छ। जब हामी ख्रिस्टको अगाडि आउँछौँ, वेन यु कम बिफोर क्राइस्ट, यु हेभ टु गिभ अप यो हिपोक्रेसी। तपाईँले आफ्नो पाखण्डीपनलाई त्याग्नुपर्ने हुन्छ। ख्रिस्टले के भन्नुहुन्छ यहाँनिर, तपाईँ शिक्षा दिँदा उहाँले भन्नुभयो, शास्त्रीहरूदेखि होसियार रहौ, तिनीहरू लामो वस्त्र लाएर यताउता ढुल्न र बजारहरूमा अभिवादन पाउन तथा सभाघरमा प्रमुख स्थान र भोजहरूमा आदरको स्थान पाउन रुचाउँछन्। तिनीहरू विधवाहरूका घर लुट्छन् तर लोकाचारको लागि लामो लामो प्रार्थना गर्छन्। यस्ता मानिसहरूले अझ बढी दण्ड पाउनेछन्। पाखण्डीपन, ढोङ्गीपन, त्यो नाटकपन हामीले हाम्रो जीवनबाट त्याग्नुपर्छ भन्ने पाठ यहाँ हामी सिक्दैछौँ। एउटा शास्त्रीहरूको जीवनबाट, शास्त्रीहरूबाट ख्रिस्टले होसियारी बनाउनु रहेछ, होसियार रह भन्नुहुन्छ। एउटा खबरदार, यी मानिसहरूदेखि होसियार रह, यिनीहरूको पाखण्डीपनदेखि तिमीहरू होसियार रह, तर तिमीहरूमा पनि पाखण्डीपनले तिमीहरूको जीवनमा जरा नगाडोस्, तिनीहरूको प्रभावदेखि तिमीहरू होसियार रह। किन होसियार रहने यी शास्त्रीहरूदेखि, कसरी उनीहरू पाखण्डी भए? पाखण्डीपनको सुरुवात कसरी हुन्छ? शास्त्रीहरूले के भनेको थियो भन्दा अगाडि, के सिकाइरहेको थियो उनीहरूले, के प्रचार गरिरहेको थियो? कि ख्रिस्ट दाउदका पुत्र हुनुहुन्छ, खलास, त्यति नै हो, सक्यो। शास्त्रीहरूले ख्रिस्टबारे गलत शिक्षा दिइरहेको थियो, अथवा दाउदको पुत्र ठिकै छ, त्यो आंशिक रूपमा ठिकै छ, हाफ ट्रुथ हो, तर त्यो कम्प्लिट ट्रुथ होइन। यदि आधा सत्यता मात्र हामी सिक्छौँ भने त्यो चाहिँ डेन्जर हो। सो शास्त्रीहरूदेखि होसियार किन रहने, किनकि यिनीहरूले चाहिँ ख्रिस्टको बारेमा गलत शिक्षा सिकाउँदछन्। पाखण्डीपन त्यहाँबाट सुरु हुन्छ। जब हामी ख्रिस्टबारे हाम्रो बुझाइ गलत हुन्छ, त्यहाँबाट हाम्रो पाखण्डीपन हाम्रो जीवनमा सुरुवात हुन्छ। उनीहरूले ख्रिस्टबारे गलत सिकाए कि ख्रिस्ट केवल दाउदको पुत्र हुन्छ, वा केवल मानिस हुन्छ। यस्ता मानिसहरूदेखि होसियार, यस्ता प्रचारकहरूदेखि होसियार, टिभीमा, फेसबुकमा, जहाँ तपाईँ देख्नुहुन्छ यस्ता मानिसहरू जसले ख्रिस्टलाई गलत तरिकाले प्रचार गर्छन्, तिनीहरूबाट होसियार, तिनीहरूबाट टाढा रहनुपर्ने हुन्छ। बी केयरफुल, जसले ख्रिस्टलाई सही ढङ्गले बाइबलले भने जस्तो प्रचार गर्दैन, प्रस्तुत गर्दैन, यी मानिसहरूदेखि होसियार रहनुपर्छ। यदि तपाईँको भने ख्रिस्टबारे गलत बुझाइ छ भने त्याग्नुहोस्। अनि उनीहरूको ख्रिस्टबारेको गलत बुझाइले अब उनीहरूको जिआई पनि कस्तो हुन्छ, हामी के आशा गर्न सक्छौँ? यदि ख्रिस्टबारे बुझाइ नै गलत छ भने जिआई कस्तो हुन्छ? द रङ भ्यू अफ क्राइस्ट लिड्स टु रङ भ्यू अफ लाइफ। ख्रिस्टबारे हाम्रो बुझाइ गलत छ भने हाम्रो जिहाइ पनि गलत हुन्छ त्यही देख्दछौँ। त्यही पनि उनीहरूले के गर्छन्, तिनीहरू लामो लामो वस्त्र लगाएर यताउता डुल्न र बजारहरूमा अभिवादन पाउन तथा सभाघरमा प्रमुख स्थान र भोजनमा आदरको स्थान पाउन रुचाउँछन्। उनीहरूको हबी के छ, रुचाउँछ, रुचि के छ, कसैको रुचि फुटबल खेल्ने हुन्छ, कसैको रुचि राम्रो सङ्गीतकार बन्ने हुन्छ, मानिसको रुचि विभिन्न हुन्छ, फोटोग्राफी होइन, तर मानिसहरूको रुचि के छ, उनीहरूले आफ्नो महिमा खोज्छ, आफ्नो महिमा खोज्छन्, आफ्नो आदर खोज्छन्, आफ्नो सम्मान खोज्छन्। लामो लामो वस्त्र लाएर यी रब्बीहरू लाउने वस्त्रहरू यी यो वस्त्रहरूले जसरी आज कति हाम्रो ग्रेजुएसन कार्यक्रम हुँदाखेरि अगाडि जति पनि त्यो गाउँ लाएर बसेको मान्छेहरू त्यसले चाहिँ उनीहरू चाहिँ डक्टर है, यो मान्छे चाहिँ एमडिप गरेको है, यो मान्छे चाहिँ यो गरेको है भनेर छुट्याउँछ नि, त्यसरी नै यो वस्त्रहरूले चाहिँ यी मानिसहरू चाहिँ समाजको मान्ने गुने मानिस, धनी मानिस, शिक्षित मानिस, व्यवस्थाका शास्त्रीहरू हुन्। सो उनीहरूले आफ्नो रिकग्निजन खोज्छन्, उनीहरूले आफ्नो आदर खोज्छन्, उनीहरूको महिमा खोज्छन्, मानिसले मलाई चिनोस् अनि उनीहरूले के चाहन्छन्, बजारमा डुल्छन्। हेर्नुहोस् है, बजारमा यताउता बजारमा डुल्छन् उनीहरू, सभाघरमा, भोजहरूमा, यी तिनटै कुराको अर्थ यही हो कि उनीहरू सार्वजनिक स्थलमा आफूलाई पाउन रुचाउँछन्, सार्वजनिक स्थलहरूमा जहाँ धेरै मानिसहरूको भिडभाड हुन्छ, बजारहरूमा। जब ख्रिस्टबारे बुझाइ गलत हुन्छ, ख्रिस्ट मेरो जीवनको मालिक हुनुहुन्छ, प्रभु हुनुहुन्छ, सबै महिमा उहाँलाई जानुपर्छ भन्ने कुरा जब मान्छेले बुझ्दैन नि, अनि तब हुन्छ कि ख्रिस्त मैले महिमा पाउने एउटा माध्यम मात्र, ख्रिस्त मेरो नामको लागि, मेरो इज्जतको, मेरो खुसीको, मेरो बढुवाको निम्ति उहाँ अस्तित्वमा हुनुहुन्छ। ए तपाईँमा पनि यस प्रकारको आचरण छ भने तपाईँले आफ्नो महिमा त्याग्नुपर्ने हुन्छ, तपाईँ आफ्नो महिमाको निम्ति, आफ्नो खातिर तपाईँले जिउन तपाईँले अब छोड्नुपर्छ। आफ्नो सम्मान खोज्नेले ख्रिस्टको सम्मान गर्दैन। एउटा भनाइ छ, येशू ख्रिस्टलाई तबसम्म महत्त्व दिइँदैन जबसम्म उहाँलाई सबैभन्दा बढी महत्त्वको मानिँदैन। तपाईँ आफैभन्दा बढी जब ख्रिस्टलाई आफैभन्दा बढी महत्त्वको मान्नुहुन्न तबसम्म उहाँलाई तपाईँले ख्रिस्टलाई वास्तवमा महत्त्व दिनुभएको छैन। ख्रिस्टबारे गलत बुझाइ भयो भने खालि हाम्रो जिआइ गलत हुँदैन, ख्रिस्टबारे हाम्रो बुझाइ गलत भयो भने हाम्रो आराधना, हाम्रो धर्म गलत हुन्छ। 40 पदमा हेर्नुहोस् न, तिनीहरू विधवाहरूका घर लुट्छन् तर लोकाचारको लागि लामो लामो प्रार्थना गर्छन्। अस्तिको शनिबारको वचनमा हामीले सुनिरहेको थियौँ, मानिसको सबभन्दा ठुलो ठुलो जिम्मेवारीहरू के हुन्, कर्तव्यहरू के हुन्, परमेश्वरलाई प्रेम गर्ने अनि छिमेकीलाई प्रेम गर्ने, दुईवटा कुराहरू। सुशास्त्रीले के गर्दैछन्, प्रार्थना गर्छन्, उनीहरू लामो लामो प्रार्थना गर्छन्, परमेश्वरसँग उनीहरूले सम्बन्ध कायम राख्न खोजेको देखिन्छ। यहाँ परमेश्वरलाई म कति प्रेम गर्छु भन्ने कुरा, म कति लामो प्रार्थना गर्छु भन्ने कुराद्वारा उनीहरूले देखाउन खोजिरहेको छ। तर उनीहरूले के गरिरहेको छ, विधवाको घर लुटिरहेको छ, छिमेकीलाई घृणा गर्ने तर परमेश्वरलाई प्रेम गर्छु भन्ने मिल्दैन। अस्तिको वचनमा सुनिरहेको थियो, तर शास्त्रीले के गर्दैछ, म छिमेकीलाई घृणा गर्न सक्छु, मेरो छिमेकीलाई लुट्न सक्छु, म विधवाहरूलाई लुट्न सक्छु, तर पनि म परमेश्वरलाई प्रेम गर्न सक्छु। ख्रिस्टबारे गलत बुझाइले गलत आराधना, गलत धर्म उत्पन्न गराउँछ। सो रङ भ्यू अफ क्राइस्ट लिड्स टु रङ भ्यू अफ वर्सिप एन्ड रिलिजन। धर्मको नाउँमा हत्या, हिंसा हामी वरिपरि देख्छौँ होइन, मान्छेले धर्मको नाउँमा ईश्वरको खातिर मैले फनालालाई उहाँको खातिर मारिदिएँ। विश्वमा त्यस्तो घटना तपाईँले धेरै देख्नु भएको छ, बम विस्फोटनको कुराहरू अस्ति नै भर्खर भर्खर हामीले सुनिरहेको थियौँ एउटा घटना होइन, पाकिस्तानको घटना, धर्मको नाउँमा, ईश्वरको नाउँमा। तपाईँ जब बाइबलमा हेर्नुहुन्छ, परमेश्वरलाई प्रेम गर्ने कुरा, छिमेकीलाई प्रेम गर्ने कुरा, यो सन्तुलनमा रहनु पर्दछ। न लामो लामो प्रार्थना त गर्छन् तर के को लागि, लोकाचारको लागि, भन्नुको मतलब प्रिटेन्स भन्छ अङ्ग्रेजीमा, प्रिटेन्स, प्रिटेन्डिङ, प्रिटेन्डिङ भनेको बहाना बनाउने, नाटक गर्ने, मुखौटा लगाउने, क्या मुखौटा लगाउने, पाखण्डीहरूको शब्दको अर्थ वास्तवमा त्यही हो, मुखौटा लगाउने मानिसहरू, नाटकघरमा नाटक खेल्ने मानिसहरू पाखण्डीको अर्थ। त्यतिखेरको समयमा हाम्रो जस्तो अहिलेको यो क्यामराहरू थिएन होइन, मान्छेहरूलाई एउटै मान्छे यसरी अगाडि आएर अभिनय गर्नुपर्थ्यो, र दुई तिनजनाको अभिनय गर्दा के गर्नुपर्थ्यो, उनीहरूले मुखौटा लाउनु पर्ने थियो, भित्र जाने हतार त ड्रेस चेन्ज गर्ने, अर्को मुखौटा लगाएर आउने, फेरि अभिनय गर्ने, अनि त्यसपछि भित्र जाने, फेरि अर्को ड्रेस लगाएर आउने, फेरि अर्को अभिनय गर्ने। सो यिनीहरूले के गरिरहेका छन्, प्रार्थना त गरेको देखिन्छन् तर यिनीहरूको प्रार्थना केवल देखावटी मात्र छ, लामो लामो प्रार्थना गर्छन्। लामो लामो प्रार्थना गर्ने बित्तिकै आत्मिकी हुन्छ भन्ने ग्यारेन्टी छैन बाइबल अनुसार, छोटो प्रार्थना गर्ने चाहिँ फेरि आत्मीय हुन् भन्ने पनि लाग्दैन. ओके, तर हामी प्रार्थना कति लामो गर्छौँ भन्दा पनि हामी प्रार्थना किन गर्छौँ, कसरी गरिरहेको छौँ, त्यसले सरोकार राख्दछ हाम्रो हृदयमा के छ भन्ने कुराहरू. सो यिनीहरू धर्मको खोल ओढ्छन्. आज कति हाम्रा वरिपरि एउटा सम्पूर्णतावादी सुसमाचार प्रचारकहरूलाई पनि देख्ने गर्छौँ. फ्रिसको नाउँमा उनीहरूले चङ्गाएको प्रोग्रामहरू गरिरहेको हुन्छ, प्रचारहरू गरिरहेको हुन्छन्, तपाईँको लागि फेसबुकबाट लाइभ उनीहरू गरिरहेको छन्, उनीहरूले प्रार्थना गरेर हुन्छन्, त्यहाँबाट लामो लामो प्रार्थना गरेर हुन्छ. मैले हेरिरहेको छु, एक घन्टा भइसकेको हुन्छ कतिले प्रार्थना गरेको, मानिसहरूको निम्ति चङ्गाएको निम्ति. तपाईँ त्यहाँ जानुहोस्, तपाईँले पनि आफ्नो प्रार्थना विषय राखिदिनुहोस्, लेखिदिनुहोस्. रेडियो टेलिभिजनमा तपाईँले टिभी देखिरहनु भएको छ, होइन, राम्रो प्रचार गरिरहेको मानिसहरू, अनि उनीहरूको तल आइरहेको हुन्छ वाट्सएप नम्बर तपाईँको डोनेसनको लागि पैसा पठाउनुहोस्, ब्याङ्क एकाउन्ट नम्बर यति यतिमा तपाईँले, ताकि यो मिनिस्ट्री अझै परमेश्वरले प्रयोग गर्नुभएको छ, अझै धेरै मानिसहरू चङ्गाइ हुन सकुन्. उनीहरूले के गरे, धर्मको नाउँमा लुटिरहेको छन्. फेरि यिनीहरूको लालच नगर्नुहोस्, कसचोटि हामीलाई त्यो एक प्रकारको लालचको हृदय आउँछ हामी कसचोटि. फलानाले त टिभीबाट यस्तो प्रचार गरेर यति धेरै कमाइसकेको छ भने किन नगर्ने, चलिरहेको छ, होइन, भइरहेको छ. लालच, हामीलाई लालच, हाम्रो हृदयमा लालच सुरु हुन थाल्छ. हामी पनि खोज्छौँ, क्यामरामेन खोज्नु सक् थाल्छौँ, सायद फेसबुकमा एउटा एकाउन्ट बनाएर सायद हामी पनि लाइभ जानु खोज्छौँ, हामी पनि मान्छेहरू फेमस हुन खोज्छौँ. प्रेमी मित्र, तिनीहरूको वर्तमानलाई हेरेर नलोभिनुहोस्, तिनीहरूको भविष्यलाई हेर्नुहोस्, तिनीहरूको भविष्यलाई हेर्नुहोस् र भयभीत हुनुहोस्. 45 खण्डखले के भन्छन्, यी धार्मिक ढुङ्गीहरूको अन्त के हुन्छ, यस्ता मानिसहरूले अझ बढी दण्ड पाउनेछन्. अन्तको दिनमा दण्ड त सबैले पाउँछ, तर यी पाखण्डीहरूले, यी ढुङ्गीहरूले जसले नाटक गर्छ, आफूलाई जे होइन त्यो भई टोपल्छ, देखाउँछ, यी मानिसको दण्ड अझै गम्भीर हुनेछ. प्रिय मित्रहरू, ख्रिस्टलाई गलत प्रचार गर्ने, ख्रिस्टको बारेमा गलत मानिसहरूलाई सिकाउने झुटा धर्मावलम्बीहरू, झुटा ख्रिस्टियनहरूको दण्ड आजै गम्भीर हुन्छ. होसियार हुनुहोस्, तपाईँको जीवनमा पाखण्डीपन छ भने त्यो त्यागिदिनुहोस्, त्यो आफ्नो जीवनबाट हटाइदिनुहोस्. तपाईँको आराधनाको जीवन, तपाईँको धार्मिक जीवन, तपाईँको यी ख्रिस्टपतिको बुझाइ, मानिसहरूसँग तपाईँको सम्बन्ध, आफूलाई कसरी प्रस्तुत गर्नु, यी सबै कुरामा रियल हुनुहोस्। भित्र जे छ बाहिर त्यही हुनुहोस्। तपाईँको व्यक्तिगत जीवन, घरको निजी जीवन र सार्वजनिक जीवन उस्तै हुनुपर्छ. तर कसरी हामी के हुन्छौँ भने, हामी चर्चमा चाहिँ एन्जल्स हुन्छौँ, एन्जल्स दूतहरू. अस्ति नै कुरा गरिरहेको थियौँ, जब हामी चर्च भवनको नजिक नजिक आउँछौँ, हाम्रो अचानक हाम्रो रङहरू बद्लिँदै जान्छ, हामी गोरो गोरो हुँदै जान्छौँ, अचानक सेतो सेतो पखेटाहरू पलाउँदै आउँछ. चर्चभित्र पसकेपछि हाम्रो सबै पखेटा पलाइसकेको हुन्छ, हामी सेतो एउटा दूत हुन्छौँ भित्र. अनि जब यसबाट निक्लिन्छौँ, निक्लेर त्यो भर्याङ झर्दै गएपछि जाँदाखेरि त्यो पखेटाहरू एउटा अर्को चुडिँदै जान्छ, झर्दै जान्छ, हाम्रो गोरो त्यो एउटा त्यो ब्राइटनेस त्यो हराउँदै जान्छ. घर पुग्दाखेरि हामी कालो हुन्छौँ, पखेटा हराउँछौँ, सिङ पलाउँदै आउँछ, अनि हामी एउटा राक्षसमा परिणत हुन्छौँ. सो चर्चमा दूत, घरमा भूत, यो राम्रो होइन. हामीले ढोङ्गीपन हाम्रो जीवनबाट त्याग्नुपर्छ, हाम्रो जीवनबाट ढोङ्गीपन हामीले हटाउनुपर्छ. सो ख्रिस्टको अगाडि हाम्रो प्रत्युत्तर यो हुनुपर्छ, पहिलो ढोङ्गीपनलाई तपाईँले त्याग्नुहोस् र दोस्रो प्रत्युत्तर आफैलाई ख्रिस्टमा सुम्पर्नुहोस्, जुन चाहिँ हामी विधवाको जीवनबाट सिक्दछौँ. सो सेकेन्ड रेस्पोन्स टु क्राइस्ट, गिभ युर सेल्फ टु क्राइस्ट. 41-44 अनि उहाँ मन्दिरको भेटी चढाउने ठाउँको सामुन्ने बस्नुभयो र भिडले भेटी पात्रमा भेटी चढाएको हेर्नुभयो. धेरै धनी मानिसहरूले ठुला ठुला रकम चढाए, मोटामोटा रकम चढाए, बिटा बिटा चढाए, अनि एउटी गरिब स्त्रीले, एउटा गरिब विधवाले आएर तामाको 2 सिक्का अर्थात् 1 पैसा चढाए. आफ्नो चेलाहरूलाई आफू कहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, भेटी पात्रमा चढाउनेहरूमध्ये यस गरिब विधवाले सबैभन्दा बढी चढाए, किनभने सबैले आफ्नो प्रशस्तताबाट चढाए, तर यस स्त्रीले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै अर्पण गरे. आफैलाई ख्रिस्टमा सुम्पनुहोस्, गिभ युर सेल्फ टु क्राइस्ट. ख्रिस्ट, आफैलाई ख्रिस्टमा सुम्पनुहोस्. जबसम्म तपाईँले आफैलाई ख्रिस्टमा सुम्पनुहुन्न, तबसम्म तपाईँ ख्रिस्टको साँचो चेला बन्न सक्नुहुन्न. If you don't give yourself to Christ, then you will never become a true disciple of Christ. यसुको साँचो चेलाको, यसुको साँचो चेलाको मर्कुस 8 के भन्दछ, मर्कुस 8:34 हेर्नुहोस् त, तब उहाँले आफ्ना चेलाहरूका साथमा भिडलाई आफू कहाँ बोलाएर तिनीहरूलाई भन्नुभयो, कोही मानिस म पछि लाग्ने इच्छा गर्दछ भने त्यसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ त्यसले त्यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्ति आफ्नो प्राण गुमाउनेले त्यो बचाउनेछ। यसको साँचो चेलाइ हो, जसले आफूलाई त्याग्छ, आफ्नो क्रुस बोक्छ र म मरे पनि मरु, म सके पनि सक्यौँ, म नाश भए पनि हुन्छु, तर म ख्रिस्टको पछि लाग्छु। संसारले मलाई जोसुकै भनोस्, समाजले जोसुकै भनोस्, मेरो मित्रले, आफन्तले, परिवारले जोसुकै मलाई भनोस्, तर म येसुको पछि लाग्छु। किनकि मलाई थाहा छ येसु मेरो मुक्तिदाता हुनुहुन्छ, उहाँ मेरो ख्रिस्ट मेरो मुक्तिदाता हुनुहुन्छ, उहाँ मेरो राजा हुनुहुन्छ, उहाँ मेरो जीवनको स्वामी हुनुहुन्छ, मेरो जीवनमा उहाँकै शासन लाग्छ, उहाँकै इच्छा, उहाँकै हक, अब म रहिन। यसुको साँचो चेला त्यो हो। अनि त्यही साँचो चेलाको एउटा नमुनाको रूपमा यहाँ एउटा विधवा स्त्रीलाई ख्रिस्टले प्रस्तुत गर्नुभएको छ। मन्दिरमा के भइरहेको छ? त्यो भेटी पात्र छ, अफरिङ बक्स भनौँ त्यसलाई, होइन, भेटी चढाउने ठुलो बक्स, डोनेसन बक्स भनौँ। अनि यहाँ मानिसहरूले, धनी मानिसहरूले के गरिरहेका छन्? ठुला ठुला रकमहरू चढाइरहेका छन्। पहिलो दृश्य, त्यसपछि यसुले हेरिरहनु भएको छ ती मानिसहरूले चढाए, सायद एक वरिपरि हेरेर मान्छेले सायद ताली पनि बजाए होला, होइन, फलानाले कति धेरै दिनुभएको, वाव, सायद ऊ एकदमै घमक्क पऱ्यो होला। त्यसपछि एउटा विधवी आउँदैछ, एउटा स्त्री आउँदैछ, मान्छेले कसैले पनि नोटिस गरेछन् उसलाई, किनकि उसँग केही पनि छैन, के छ, एक पैसा छ। उनी आउँदैछन् भेटी, त्यो दान पात्रमा आउँदैछन्, उसले पनि त्यो दुई सिक्का खसाल्छिन्, एक पैसा हो, जस्तो त्यो एक दिनको कमाइ हो, त्यो धेरै होइन। हु गेव मोर, कसले बढी दियो, तपाईँ मेरो हिसाब के हुन्छ? अफकोर्स यो धनी मानिसले बढी दियो, होइन, किनकि उनीहरूले के दिए, ठुला ठुला रकमहरू दिए, धेरै पैसा दिए उनीहरूले। तर यसले के भन्नुहुँदैछ, सबैभन्दा बढी स्त्रीले दिए। वाट, अचम्म लाग्छ हामीलाई, के यसु ख्रिस्ट गणितमा कमजोर हुनुहुन्थ्यो, हिसाबमा कमजोर हुनुहुन्थ्यो उहाँ, कि उहाँले देख्नु भएन, त्यत्रो बिटा बिटा पैसा हालेको देख्नु भएन उहाँले, अनि एउटा सिक्का दिने चाहिँ धनी त्यो मान्छे चाहिँ उसको भन्दा उसले दिएको चाहिँ बढी भयो, त्यो कसरी हुन्छ, यो कसरी हुन्छ, इट्स नट फेयर, यो हिसाब भएन। तपाईँको म्याथमेटिक्स टिचरले यसो क्वेश्चनलाई जिरो दिन्छ, जिरो। हामी सोध्न चाहन्छौँ, यो स्त्री दिएको कुरा कसरी बढी भयो, मानिसले चढाएको ठुला ठुला रकमहरू, मोटा मोटा रकमहरू भन्दा विधवाको एक पैसा कसरी बढी भयो, यसुको मापदण्ड के थियो, मलाई कसरी इभ्यालुएट गर्नुभयो? 44 पदले भन्छ, किनकि सबैले आफ्नो प्रशस्तताबाट चढाए, तर यस स्त्रीले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै अर्पण गरे। प्रशस्तता र दरिद्रताको यहाँ तुलना भइरहेको छ। सो कसले कति दियो भन्ने कुरामा आँखा छैन यसुको, तर कसले कसरी दियो। परमेश्वरको राज्यमा रकमको परिमाणले भन्दा पनि, मोटोपनले भन्दा पनि तपाईँको हृदयले सरकार राख्छ, हृदयले। यसको मतलब फेरि धेरै चढाउनु भन्दा थोरै चढाउनु ठिक हुन्छ भनेको होइन। त्यसो भए भेटी चाहिँ अब जहिले पनि 5 रुपियाँ चढाउनुपर्छ, चर्चमा 5 रुपियाँ ठिक पार्नुपर्छ, 20 रुपियाँ त्यसलाई 4 भागमा विभाजन गर्ने हो, हरेक शनिबार 5 रुपियाँ बोकेर आउनु, त्यो पनि हामी यहाँबाट सिक्न मिल्दैन है। न त थोरै चढाउने आफैमा ऊ धेरै चढाउने हुन्छ, होइन, न त थोरै चढाउनेले जित्छ, न त धेरै चढाउनेले जित्छ, तर कसले कसरी चढायो त्यसले सरकार राख्छ, त्यो हामीले सिक्नुपर्ने यहाँ। सो स्त्रीले यहाँ थोरै चढाएको कारणले गर्दाखेरि उसले सबभन्दा बढी चढाएको होइन, ओके, तर उसले आफ्नो दरिद्रताबाट चढाएको कारणले भन्नुहुँदैछ। तर स्त्रीको दिआईमा के छ विशेषता? सो वाट आर द क्यारेक्टरिस्टिक्स अफ फर गिभिङ, के विशेषताहरू छन्? तिनवटा विशेषताहरू हामी हेर्दछौँ। स्त्रीले पहिलो रूपमा उनले बलिदान स्वरूप चढाए, सबै मानिसले आफ्नो प्रशस्तताबाट चढाए, धेरै थियो त्यसबाट यति चाहिँ छुट्याएर मन्दिरमा ल्याए, तर स्त्रीले उसँग भगै यति थियो, त्यो सफ्त उसले मन्दिरमा लिएर चढाइन्। तपाईँसँग 10 लाख छ भने 10 लाखबाट 10,000 दिन ठुलो कुरो होइन, तर तपाईँसँग 10,000 छ र त्यो 10,000 चढाउनु भयो भने त्यो चाहिँ ठुलो कुरो हो। किनकि परमेश्वरले तपाईँले कति दिनुभयो भन्दा पनि तपाईँले कति राख्नुभयो त्यसको पनि ध्यान दिनुहुन्छ उहाँले। सो स्त्रीले बलिदान स्वरूप चढाइन्, तर हामी कतिचोटि परमेश्वरलाई टिप्स दिन्छौँ, टिप्स दिन्छौँ र भन्छौँ मैले बलिदान स्वरूप दिएँ। सो स्त्रीको पहिलो विशेषता, उसको दियाईको पहिलो विशेषता भनेको उनले बलिदान स्वरूप चढाइन्, र दोस्रो विशेषता उनले उद्धार चित्तले दिइन्। यहाँ के शब्द प्रयोग गरेको छन्, अर्पण गरिन् भन्ने शब्द लेखेको छ अन्तिममा, होइन चढाइ अन्तिममा अर्पण गरेँ, जीविका नै अर्पण गरेँ। यसको मतलब उसलाई कसैले कर्कामा लगाइरहेको थिएन, यो स्त्रीलाई मैले दिनै पर्छ, दिएन भने मलाई मान्छेले के भन्छ, मेरो चर्चमा नाम आउँदैन, अनि म सबभन्दा 10 संख्या कम दिने पर्छु चर्चको विश्वासीहरूमा भन्ने कर्कपमा परेर उनले दिइरहेको थिएन। न त उनले यसरी दिइरहेको छैन कि मैले दिएँ भने परमेश्वरले मलाई फेरि मेरो कमाइमा दोब्बर दिनुहुन्छ, उहाँले थपेर ब्याज सहित दिनुहुन्छ भनेर पनि त्यो प्रलोभनमा परेर पनि उनले दिइरहेको छैन। उनले यसकारण दिइन् कि उनले परमेश्वरलाई प्रेम गर्थिन्, यो स्त्रीले परमेश्वरलाई प्रेम गर्नुहुन्थ्यो, त्यसकारण उनले दिइरहेको छिन् उद्धारसितले, आफ्नो हृदयबाट खुसी साथ। नाम आउँछ भनेर होइन, दिने मान्छे धेरै छन् संसारमा, होइन धेरैले दिन्छन् नि, बिट्रा सडकको लागि, तपाईँको गरिबहरूको लागि, धेरै उद्देश्यहरूको लागि दिन्छन्, चर्चमा दिने मान्छे धेरै छन्, भवनको लागि बिट्रा मान्छेहरू खसाल्छ, होइन दिन्छ। तर यहाँ मुख्य कुरा चाहिँ उद्धार चित्तले दिने कुरा, परमेश्वरलाई प्रेम गरेको कारणले गर्दा दिने कुराले चाहिँ बढी स्वर्ग राख्दछ। सो तेस्रो विशेषता उनले कसरी दिन्, उनले सफ्टवेयर दिन, सिके बाइबल, उनले सफ्टवेयर दिन, उनले जीविका नै अर्पण गरिन् भनेर बाइबलले भनेको छ। मोटा मोटा रकमहरू दिने सबैभन्दा बढी उनीहरूले भन्दा बढी स्त्रीले दिन्, किनकि उनले आफ्नो जीवनै दिइन्, जीविका नै दिन्, भन्नुको मतलब उसको त्यति नै थियो, उसमा भएको पैसै त्यति थियो, खर्चै त्यति थियो, आजको गोठाबाट, आजको घरबाट, ट्युसन फिज, छोरालाई पढाउने खर्च भनेकै त्यति हो, सबै त्यति नै हो। यसपालिको भाडा चामल पनि सिद्धिरहेको छ, ग्यास पनि अब सिद्धिन लागेको छ, हल्का हरियोबाट तपाईँको रातो रातो बल्न थालिसकेको छ। सो यदि मैले यो दिएँ भने हाउ डु आई लिभ, म कसरी जिउँछु। स्त्रीले आफ्नो सारा जीवन अर्पण गरिन्, उसलाई भरे के खाउँ भोलि के खाउँ भन्ने कुरो फिक्री छैन, उसँग जे जति थियो त्यही नै दिन, किनकि ऊ जिउने भनेको उसको आधार भनेको त्यो पैसा थियो, तर उनले परमेश्वरलाई दिइन्। स्त्री गरिब भएको कारणले गर्दाखेरि उसलाई परमेश्वरलाई प्रेम गर्नलाई रोकिरहेको छैन, उनी गरिब भएको कारणले गर्दाखेरि उसलाई विश्वास योग्यतामा जिउनलाई कठिन भइरहेको छैन, ऊ गरिब भएको कारणले गर्दाखेरि उनलाई आफ्नो जीवन क्रिस्टमा सुम्पिनलाई यसको पछि लाग्न कठिनाइ भएको छैन। तर हाम्रो कतिको सोचाइ त्यस्तो हुन्छ, म गरिब छु त्यही भएर मलाई ख्रिस्टको पछि लाउन गाह्रो छ, किनकि मेरो यो चिन्ता छ, त्यो फिक्र छ, मेरो यो सुधार्नु छ, त्यो सुधार्नु छ, सबै भइसकेपछि एक दिन म ठक्क मैले आफूले बनाएको भवनको सिटिङ रुमको त्यो सोफामा बसेर ठुलो टिभीको अगाडि रिमोट खोल्दिनँ, तबसम्म म यसोको साँचो चेला बन्न सक्दिनँ, हाम्रो सोच हो त्यो। तर तपाईँले आफ्नो जीवन ख्रिस्टलाई दिनु सक्नुहुन्छ, यो गरिबले जस्तै, किनकि तपाईँसँग के कति छ त्यसले सरकार राख्दैन, तर तपाईँको हृदय ख्रिस्टको अगाडि कस्तो छ, तपाईँ कसरी जिउनु भएको छ त्यसले सरकार राख्छ। तर संसारको तरिका बेग्लै छ, होइन, हाम्रो समाजले कसले कति दियो भन्ने कुरालाई महत्त्व दिन्छ, कसले कसरी दियो होइन, हाम्रो समाजमा जसले बढी पैसा दियो त्यही व्यक्ति ठुलो मान्छे, त्यही मान्छे नेता बन्छ, मेयर बन्छ, त्यही मान्छे वडाध्यक्ष बन्छ, त्यही मान्छे अन्तत गएर प्रधानमन्त्री बन्छ, जसले बढी पैसाको पावर देखायो। चर्चमा पनि त्यस्तै प्रकारको सोच छिरिसकेको छ, जसमा चर्चमा जसले बढी दशंश दिन्छ त्यही मान्छे सबभन्दा राम्रो मान्छे आत्मिकी, किनकि उसले उसले धेरै पैसा दिन्छ चर्चमा, धेरै दशंश ल्याउँछ, विदेशमा छ हेर्नु बस्नु भएको, र पनि विदेशबाट फर्केर आउँदाखेरि उसले कति धेरै पैसा लिएर चर्चमा लिएर हाल्छ। तर हामी कहिले पनि विचार गर्दैनौँ कि त्यो मान्छे विदेशमा बस्दाखेरि ख्रिस्टसँग विश्वासयोग्य भएर जिइरहेको छ कि छैन, उसले आफ्नो जीवन ख्रिस्टलाई सुम्पिरहेको छ कि छैन। तर हामीलाई त दशंशकै बढी चिन्ता छ, फिक्री छ, अनि त्यो पैसाले हाम्रो आँखा बन्द गरिदिन्छ, अनि आत्मिक मान्छे त्यो जसले चर्चमा बढी दशंशा भेटिहरू दिन्छ, होइन, बाइबल अनुसार एकदमै त्यो गलत हो, ख्रिस्टले त्यो विचारलाई रद्द गरिसक्नु भएको छ। रद्द गरिसक्नु, त्यो संसारको तरिका हो, त्यो संसारको सिस्टम हो त्यो। परमेश्वरको राज्यमा, परमेश्वरको राज्यको सिस्टम अलग छ। परमेश्वरको राज्यमा तपाईँले कति दिनुभयो भन्दा बढी तपाईँले कसरी दिनुभयो त्यसको आधारमा घटी र बढीको मापन हुने गर्छ। एकजना यसरी एकजना मानिसले यसरी भनेका छन् कि परमेश्वरको परमेश्वरले हाम्रो हातमा होइन, परमेश्वरले हाम्रो हृदयमा हेर्नुहुन्छ। परमेश्वरले दानलाई होइन, उहाँले दातालाई हेर्नुहुन्छ। प्रिय क्रिस्चियनहरू, के तपाईँले ख्रिस्टलाई प्रभु भन्ने स्वीकार्नु भएको छ? के तपाईँले आफैलाई ख्रिस्टमा आफ्नो जीवन सुम्पिनु भएको छ? मित्रहरू, ख्रिस्ट तपाईँको केवल मुक्तिदाता मात्र होइन, अब ख्रिस्ट तपाईँको प्रभु पनि हुनुहुन्छ। यसको अर्थ ख्रिस्ट तपाईँको मालिक हुनुहुन्छ। तपाईँको जीवनमा तपाईँको अधिकार शासन अब चल्दैन, न तपाईँको पापको, न त तपाईँको पुरानो स्वभावको, तर ख्रिस्टको शासन अधिकार चल्छ। अब तपाईँ आम मानिस नै आफ्नो लागि जिउने होइन, यो संसारको लागि जिउने होइन, किनकि संसारको सबै मानिस संसारको लागि जिइरहेको छन्। तर तपाईँ अब ख्रिस्टको लागि जिउनुपर्छ। जसरी पावलले भनेका छन् गलाती 2:20 पदमा, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। कहिले त्यो तपाईँ ख्रिस्टको साँचो चेला होइन, तपाईँको मित्रहरूको कारणले गर्दा तपाईँ चर्चमा हुनुहुन्छ भने, विशेष गरी तपाईँको उपस्थिति तपाईँलाई एकदमै धन्यवाद दिँदछौँ हामी। तर यो पनि भन्न चाहन्छु कि तपाईँले यो कुरा बुझ्न जरुरी छ कि ख्रिस्टले तपाईँको जीवनबाट प्रत्युत्तर चाहनुहुन्छ, किनकि ख्रिस्ट तपाईँको पनि जीवनको प्रभु हुनुहुन्छ। उहाँले तपाईँबाट महिमा, आदर र आराधनाको माग गर्नुहुन्छ। किन? किनकि ख्रिस्टले तपाईँलाई बनाउनु भयो, उहाँ परमेश्वर हुनुहुन्छ, उहाँले तपाईँलाई बनाउनु भयो, माटोको धुलोबाट उहाँले तपाईँलाई बनाउनु भयो। किन? उहाँको आफ्नो महिमाको निम्ति। त्यसकारण उहाँसँग तपाईँबाट आराधनाको माग गर्ने अधिकार छ, अधिकार छ। तपाईँको जीवनमा ख्रिस्टको हक लाग्छ। तर बाइबलले यो पनि भन्दछ कि तपाईँले न त हामीले कसैले पनि परमेश्वरलाई हामीले दिनुपर्ने कुरा दिएका छैनौँ। परमेश्वरको हामी माथिको उहाँको शासनलाई हामीले तिरस्कार गरेको छौँ। परमेश्वरबाट हामी स्वतन्त्र भएर हामीले जिउने कोसिस गरेका छौँ। अनि बाइबलले हाम्रो यो अनज्ञाकारितालाई पाप भनेर भन्दछ। बाइबलको अनुसार सबै मानिस पापी छ, कोही मानिस पनि अछुत छैन, सबै मानिस पापी छ, धर्मी कोही छैन, र सबैले आफआफ्नो पापदेखि मुक्ति पाउन जरुरी छ। सो तपाईँ ख्रिस्टमा आउनु न, तपाईँले पनि मुक्ति पाउन जरुरी छ। त्यसैले त ख्रिस्ट यस संसारमा मुक्तिदाता भई बचाउन आउनुभयो, मुक्तिदाता भयो संसारमा, मानिस भई, दाउदको पुत्र भई संसारमा उहाँ आउनुभयो, सिद्ध जीवन जिउनुभयो। जुन जीवन तपाईँले जिउन चुक्नु भएको थियो, तपाईँले जिउन चुक्नु भइरहेको छ, आज हामी पनि जिउन चुकिरहेको छु, त्यो जीवन ख्रिस्टले जिइदिनु भयो। त्यति मात्र होइन, हाम्रो मृत्यु ख्रिस्टले क्रुसमा मर्नुभयो, ख्रिस्टमा उहाँ टाँगिनुभयो हाम्रो खातिर, हाम्रो पाप बोकी उहाँ क्रुसमा चढ्नुभयो। यदि तपाईँले आज आफ्नो पाप स्वीकार गर्नुहुन्छ भने, यदि तपाईँले गर्नुभएको छैन भने र ख्रिस्टमा विश्वास गर्नुभयो भने तपाईँको पनि उद्धार हुन्छ, र तपाईँ पनि अब ख्रिस्टको उद्धारको शासन पनि आउनुहुन्छ। मैले भनिरहेको छु ख्रिस्ट प्रभु हुनुहुन्छ, उहाँ प्रभु हुन्छ भन्ने सत्यतालाई तपाईँले मेरो स्वीकार र अस्वीकारले कति पनि फरक पार्दैन। उहाँ त प्रभु नै हो, उहाँ राजा हो, उहाँ किङ हो। तपाईँ र मेरो प्रत्युत्तरले कति पनि उहाँको प्रभुत्वमा फरक पार्दैन। ख्रिस्टलाई प्रभु र मालिक राजा हुन्छ भन्ने भने यो स्वीकार्ने यो कुराहरू हाम्रो छन् होइन, यो नै वास्तविकता हो। थाहा छ तपाईँलाई पृथ्वीमा गुरुत्व आकर्षण बल छ, पृथ्वीमा गुरुत्व आकर्षण बल छ कि छैन भनेर मान्ने नमान्ने छनौट हामीसँग छैन, किनकि यही वास्तविकता हो। र पृथ्वीमा गुरुत्व आकर्षण बल छ भन्ने यो तथ्य मानिसको विचारले फरक पार्दैन। त्यसरी नै ख्रिस्ट तपाईँ मेरो प्रभु हुनुहुन्छ भन्ने कुरा तपाईँ मेरो विचार प्रत्युत्तरले फरक पार्दैन। उहाँ प्रभु त प्रभु हो, शासन उहाँ गर्नुहुन्छ, उहाँ राजा हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ। तर फरक यति हो कि त तपाईँ ख्रिस्टको उद्धारको शासन पनि हुनुहुन्छ कि त तपाईँ ख्रिस्टको न्यायको शासन पनि हुन्छ। फरक त्यतिले पार्छ। उहाँ त शासक र शासक होस्, तपाईँको जीवनमा ख्रिस्ट न्यायकर्ताको रूपमा हुनुहुन्छ या मुक्तिदाताको रूपमा हुनुहुन्छ, त्यसले फरक पार्दछ। र ख्रिस्टको उद्धारको शासन पनि रहनु चाहिँ न्यायको शासन पनि रहनुभन्दा उत्तम हो। सो तपाईँ यदि ख्रिस्टमा हुनुहुन्न भने तपाईँले पनि निर्णय गर्नुपर्छ। यु सुड डु समथिङ, यु सुड डिसाइड, तपाईँले निर्णय गर्नुपर्छ। क्रिस्चियनहरू प्रिय मित्रहरू, ख्रिस्ट हाम्रो मुक्तिदाता हुनुहुन्छ, तर उहाँ त्यतिमै सीमित हुनुहुन्न। सुरुदेखि हामीले सुनेकै यही हो र अन्तिममा नि यो भन्दैछु, ख्रिस्ट हाम्रो प्रभु पनि हुनुहुन्छ, उहाँ हाम्रो जीवनको शासक हुनुहुन्छ, उहाँ हाम्रो मालिक हुनुहुन्छ। र आज ख्रिस्ट प्रभुले हाम्रो जीवनबाट साँचो आराधना भक्तिपूर्ण जीवन चाहनुहुन्छ। यो विधवा स्त्रीले चाहिँ हामीले हाम्रो सारा जीविका चढाएको उहाँ इच्छा गर्नुहुन्छ, तर यो स्त्रीले चाहिँ पहिले ख्रिस्ट आफैले आफ्नो सारा जीवन हाम्रो लागि क्रुसमा चढाउनु भयो। येशूले हामीबाट यस्तो केही पनि कुराको माग गर्नुहुन्न जुन उहाँ आफैले पहिले गर्नुभएको छैन। हाम्रो सारा जीवन उहाँलाई चढाउँ भनेर परमेश्वरले माग गर्नुहुन्छ, किनकि उहाँले नि पहिले हाम्रो निम्ति सारा जीवन चढाउनु भयो र उहाँको अनुग्रहले नै हामीलाई उहाँप्रति एउटा सच्चा चेलाहरू भएर जिउनलाई सक्षम पार्नुहुन्छ। हामीसँग प्रार्थना गर्नुहोस्।